नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब जम्मा 7 दिन बाँकी छ। आगामी बिहिबार निर्वाचनको कार्यतालिका छ फागुन 21 गते, र यो निर्वाचन नजिकै गर्दा निर्वाचनमा उम्मेद्वार बनेका उम्मेद्वारसँगै दलहरू प्रचार प्रसारमा व्यस्त रहेका छन्। निर्वाचन प्रचार प्रसारका लागि 18 गते मध्यरातीदेखि निर्वाचन आयोगले निषेध गरेको छ। 18 गते राति 12 बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोगले गरेको हो। यस अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचार संहिताको पूर्ण पालना गराउन गृह मन्त्रालय मार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिएको निर्वाचन आयोगले जनाएको छ। मतदानको दिनमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन फागुन 20 गते राति 12 बजेदेखि फागुन 21 गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाइएको पनि आयोगले जनाएको छ। अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्ने गरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। निर्वाचनको मिति नजिकै गर्दा निर्वाचनमा भाग लिन एक महिनामै विदेशबाट 1,56,000 नेपाली फर्किएका छन्। मतदान गर्नका लागि त्रिभुवन विमानस्थल अध्यागमन विभागका अनुसार 12 माघदेखि 12 फागुनसम्ममा 1,56,241 नेपाली विदेशबाट फर्किएका हुन्। फागुन लागे यता मात्रै मंगलबारसम्म 62,913 जना नेपाली विदेशबाट फर्किएको तथ्याङ्क रहेको छ। अर्कोतर्फ निर्वाचन सुरक्षामा नेपाली सेना परिचालन भइसकेको छ। उसले अन्तिम तयारी गरेको र तयारी सम्पन्न भएको जनाएको छ। विशेष गरी निर्वाचनमा सेनाको 3 चरणको सुरक्षा व्यवस्था रहने छ। यसपटक सबै जिल्लामा मतपत्र पुर्याइएको छ। काठमाडौँ र भक्तपुरमा मतपत्र आज पुर्याउने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ। यी जिल्ला बाहेक सबै जिल्लामा मतपत्र र आवश्यक सामग्रीहरू पठाइसकिएको आयोगले जनाएको छ। कर्मचारी र सुरक्षाकर्मीका लागि भोट हाल्ने व्यवस्था पनि गरिएको छ अस्थायी मतदान केन्द्रमा। यसमा 1,00,000 भन्दा बढ़ी मतदाताहरूले नाम टिपाएका छन्, जसबाट चाहिँ समानुपातिक प्रणाली तर्फको मतदान गर्ने व्यवस्था रहेको छ। यसरी निर्वाचनको तयारी तीव्र भइरहँदा विभिन्न जिल्लामा रहेका निर्वाचन कार्यालयहरूले पनि त्यहाँको तयारीलाई अन्तिम रूप दिएका छन्। हामीले आजको कार्यक्रममा विशेष गरी केही जिल्लामा त्यहाँको तयारी कुन रूपमा अगाडि बढ़ेको छ, त्यहाँको वस्तुस्थिति कस्तो छ भन्ने सन्दर्भमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ मनाङ जिल्लाका मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेल। हजुर पौडेलज्यू,
हजुर हजुर,
स्वागत छ यहाँलाई, स्वागत छ,
धन्यवाद।
अब मनाङ चिसो ठाउँ हो, अब चिसो भनौं न, कतिपय जिल्लाहरूमा हिमपात भएका समाचारहरू पनि केही दिन यता आएका छन्। अब चिसोका कारण अलिकति अप्ठ्यारो हुन्छ कि हिउँ परेर हिमपात भएर त्यहाँका मतदाताहरूलाई मतदान स्थलसम्म गएर मतदान गर्ने कार्यमा केही अवरोध हुन्छ कि अप्ठ्यारो हुन्छ कि भनेर त्यसमा चासो र चिन्ता पनि छँदैछ। अब मनाङको वस्तुस्थिति कस्तो छ, निर्वाचनको सरगर्मी कस्तो छ, र त्यहाँको मौसमी अवस्थाले फागुन 21 गते मतदान हुन सहज रूपमा, त्यहाँ मतदान कार्य सहज रूपमा अगाडि बढ़ने अवस्था यहाँ देख्नुहुन्छ कि मौसमले केही बाधा गर्छ कि कस्तो छ अवस्था?
हजुर, पक्कै पनि हजुरले भनेको जुन मनाङ चाहिँ हिमाली जिल्ला हो, यहाँको चाहिँ मेन चाहिँ के हो भने भौगोलिक विकटता र सड़क सञ्जालले एउटा चाहिँ नि गाउँपालिकालाई जोडेको छैन र चाहिँ हिमपातको सम्भावना, यही नै हाम्रा चाहिँ मुख्य चुनौती हुन्। यी चुनौतीको बावजुद पनि हामी निर्वाचनमा खटिरहेका छौँ। यसमा चाहिँ हाम्रो एउटा नार्पा भूमि गाउँपालिका जुन सडक सञ्जालले जोडेको छैन, त्यसमा चाहिँ न्यूको कारणले बाटो पनि अवरोध थियो। त्यहाँको चाहिँ बासिन्दाहरू करिब करिब त्यहाँबाट यो चिसो छल्नलाई बाहिर बसेको अवस्था छ। त्यसमा चाहिँ यो बाटो खुलेपछि अब निर्वाचनको माहौल पनि भएको छ र अहिले स्थानीय बासिन्दाहरू पनि घर फर्किने र मतदान गर्ने चाहिँ नि अवस्था सिर्जना भएको छ।
बनाई
जिल्लाको चाहिँ मा निर्वाचन सामग्रीहरू आइसकेको छ, निर्वाचन आयोगले हेली मार्फत चाहिँ नि मतपत्र ढुवानी गरिसकेको छ र यहाँ चाहिँ नि मतदान अधिकृत सहायक मतदान अधिकृतहरूको लागि अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न भइसकेको छ। अब हाम्रोमा चाहिँ के छ भने 28 मतदान केन्द्रहरू छन्, एउटा चाहिँ नि अस्थायी गरेर 29 मतदान केन्द्रहरू रहेका छन्। यहाँको हजुरले भने जस्तै के हो भने मुख्य समस्या भनेको हिमपातको समस्या हो। अहिलेसम्मको स्थितिमा चाहिँ करिब करिब अरू 3 पालिकामा सडक पुगेको, त्यहाँ चाहिँ हिउँ परे पनि अलिकति चाहिँ कम भएर हालको स्थितिमा चाहिँ निर्वाचन सम्पन्न गर्ने अवस्था रहेको छ र सुरक्षा निकायहरू प्रशासन सम्पूर्ण चाहिँ त्यसको तयारीमा जुटेको अवस्था छ।
जस्तै अब चिसोका कारण त्यहाँका बासिन्दाहरू तल झर्ने पुरानै परम्परा हो, लमजुङ लगायतका जिल्लामा झर्ने, सँगै मनाङमा मनाङका बासिन्दाहरू काठमाडौँमा पनि धेरै संख्यामा छन्। अब यिनीहरू यी मतदाताहरू मतदानको दिन त्यहाँ मतदान गर्न जाने जुन खालको परिस्थिति छ त्यो वातावरण अहिले कस्तो छ उनीहरूको, भनौँ न त्यहाँ पुग्न अझै केही दिन त बाँकी नै छ, त्यो त्यहाँ पुग्ने क्रमलाई चाहिँ कसरी हेर्न सकिन्छ?
अहिले यहाँको के हुन्छ भने विद्यालयहरू पनि करिब अब फागुनसम्म बिदा थिए, विद्यालयहरू खुलेका छन् अनि यहाँ चाहिँ नि प्रायः होटलहरू पनि बन्द थिए, ती पनि अब बिस्तारै खुल्दै गएका छन्। उम्मेदवारहरू पनि सबै जिल्लामा आउनुभएको छ र चाहिँ बिस्तारै निर्वाचनको माहौल चाहिँ नि बढ्दैछ।
अब मतदाताको संख्या हेर्दा मनाङ कम मतदाता संख्या भएको जिल्लामा पर्दछ। अब मतदाता शिक्षा त्यहाँ दिनको लागि पनि अब विभिन्न भौगोलिक कारणले अप्ठ्यारो अवस्था छ। अब मतदाता शिक्षालाई हेर्दा अब त्यहाँका मतदाताहरू कति सचेत पाउनु भएको छ, यहाँले त्यो सचेतना कतिको छ मतदाताहरूमा?
हजुर, यहाँ उपस्थित हुनुभएको यहाँको मतदाताहरूलाई यही मतदाता चाहिँ नि शिक्षा प्रदान गर्नुभएको छ फिल्डमा गएर, र चाहिँ जो यहाँभन्दा बाहिर बस्नुभएको प्रायः काठमाडौँ बस्नुहुन्छ, त्यहाँ चाहिँ काठमाडौँमै गएर पनि यहाँको स्वयंसेवकहरूले मतदाता शिक्षा चाहिँ त्यहीँ गएको भन्ने चाहिँ जानकारी हामीले लिएका छौँ, त्यहाँ गएर प्रदान गर्नुभएको छ।
अब मौसमी अवस्था त छँदैछ, निर्वाचन सम्पन्न गर्न एउटा चुनौती, सँगै अन्य चुनौतीहरू त्यहाँ अब फागुन 21 गतेको निर्वाचन सम्पन्न गर्न यहाँ मुख्य निर्वाचन अधिकृत भएर हेर्दा के पाउनु भयो, के देख्नुहुन्छ?
मूलत यहाँको मेन मुख्य चाहिँ नि हाम्रो चुनौती जटिलता भनेको भौगोलिक विकटता अनि चाहिँ नि सडकले चाहिँ नि नछुनु र चाहिँ अर्को यही हिमपात, यही नै मुख्य कारण हो। सो बाहेक अन्य समस्याहरू हामीले अहिले आकलन गरेका चाहिँ छैनौँ।
जस्तो अब निर्वाचन सामग्री सम्बन्धित मतदान केन्द्रमा पुर्याउने सन्दर्भमा त्यो अब त्यो कार्य अब अहिले सदरमुकाममा राखिएको होला, अब त्यो सम्बन्धित मतदान केन्द्रसम्म पुर्याउने जुन खालको व्यवस्था छ यो चाहिँ कसरी मिलाउनु भएको छ यहाँहरूले?
अब यो सडक भएको ठाउँमा त गाडीमा नै लिएर जानुहुन्छ, जुन एउटा हाम्रो सडकले नछोएको गाउँपालिका छ, गाउँपालिकामा चाहिँ अहिले अब बोकेर अथवा खच्चडको माध्यमबाट नै जाने हो। सुरक्षा निकाय कर्मचारी सबै मिलेर चाहिँ नै समन्वयात्मक रूपमा चाहिँ उहाँहरू जानुहुन्छ, पछि चाहिँ हामीले चाहिँ यो चाहिँ हेलीको मार्फत चाहिँ मतदान सम्पन्न भएपछि मतपेटिका ल्याउने चाहिँ तयारी गरिरहेका छौँ।
अब सकेसम्म सबै मतदाताहरू जिल्लामा रहेका सबै मतदाताहरू चाहिँ निर्वाचनमा भाग लिउन्, उनीहरूले आफ्नो अधिकार प्रयोग गरून्, मतदान गरून् भन्ने त्यो एउटा सर्वमान्य सिद्धान्त पनि हो। अब यहाँ मुख्य निर्वाचन अधिकृत भइरहँदा सकेसम्म धेरै मत चाहिँ सबै मतदाताहरू चाहिँ मतदान गर्न आउन् भन्ने उद्देश्य त छँदैछ। अब यो सन्दर्भमा यहाँहरूले त्यो उनीहरूलाई चाहिँ सबैले चाहिँ मतदान गरून् भन्ने हिसाबमा कसरी कार्ययोजना बनाउनु भएको छ?
होइन, पक्कै पनि यो के भने मनाङ जिल्लामा जम्मा 7,000 मतदाता हुनुहुन्छ, ती सबै मतदा करिब अब सबै सम्भव भएसम्म मतदाताहरू आउने वातावरण बनोस् आफ्नो चाहिँ अमूल्य मतदान चाहिँ गर्ने मताधिकार चाहिँ प्रयोग गर्ने वातावरण बनाउनुको लागि हामीले प्रहरी प्रशासन सम्पूर्ण चाहिँ नि पालिकाहरू कर्मचारीदेखि सबैसँग हामीले समन्वय हातेमालो गरेर यसलाई चाहिँ नि अगाडि बढाउनको लागि हामी संकल्पित छौँ र लागिरहेका छौँ।
हुन्छ त,
कुनै पनि व्यवधान नहोस्।
हस्, मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेल हुनुहुन्थ्यो, मनाङका मुख्य निर्वाचन अधिकृत। त्यहाँ करिब 7,000 मतदाताको संख्या रहेको छ मनाङमा, र चिसोका कारण, हिमपातका कारण केही प्रतिकूलता हुन्छ कि भन्ने एउटा चिन्ताको विषय पनि हो हिमाली भागहरूमा, हिमाली क्षेत्रहरूमा। र अहिलेसम्म त्यो अवस्था नरहेको मनाङबाट हामीलाई जानकारी प्राप्त भएर फागुन 21 गते सहज रूपमा, सहज ढंगबाट त्यहाँ चाहिँ मतदान कार्य गराउन मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा कर्मचारीहरू तमतयार रहेको उहाँले जानकारी दिनुभयो। सँगै स्थानीयवासीहरूमा पनि विस्तारै अब मनाङ जाने क्रम, मतदाताहरू मनाङ जाने क्रम बढ्दै गएको उहाँले बताउनुभयो। विद्यालयहरू खोलेका छन्, होटलहरू खोलेका छन्, जसका कारण चाहिँ त्यहाँ मतदाताहरू गएर आफ्नो अधिकार चाहिँ सुरक्षित गर्न सक्ने अवस्था रहेको छ, र फागुन 21 गते निर्वाध रूपमा मतदान कार्य सम्पन्न गर्न तयारी अवस्थामा रहेको जानकारी उहाँले दिँदै हुनुहुन्थ्यो। मनाङपछि हामी धनुषातर्फ लाग्छौं, तराई मधेसको जिल्ला धनुषा। अब धनुषामा पनि सबै तयारीहरू सम्पन्न अन्तिम चरणमा पुगेको जानकारी हामीलाई प्राप्त भएको छ। हामीसँग हुनुहुन्छ धनुषा जिल्लाका मुख्य निर्वाचन अधिकृत सुभाष बाबु पुरी। मुख्य निर्वाचन अधिकृतज्यू, स्वागत छ, स्वागत छ। अब हजुर, धनुषा जिल्लामा हामी मनाङबाट धनुषातर्फ लागेका छौं, मनाङमा अन्तिम चरणको तयारी सम्पन्न भइसकेको जानकारी हामीलाई प्राप्त भयो। अब धनुषामा यहाँहरूले निर्वाचन सहज रूपमा सम्पन्न गर्न के कस्तो तयारी गर्नुभएको छ? अहिलेसम्मको अवस्था कस्तो छ?
हालसम्मको अवस्था कस्तो छ भन्दाखेरि भने, अब तयारी हामीले पनि अन्तिम चरणमा पुर्याएका छौँ। हाम्रो जम्मा टोटल चाहिँ अब 646 मतदान केन्द्र रहेको छ। त्यसमा 645 स्थायी मतदान केन्द्र, एउटा अस्थायी मतदान केन्द्र रहेका छन्। सबै मतदान केन्द्रमा गएर 3873 कर्मचारी चाहिँ हामीले खटाउनु पर्ने, सबै कर्मचारीहरूको नियुक्तिको क्रम सुरु भइसकेको छ। मतदान अधिकृत सहायक मतदानलाई हामीले चाहिँ अब तालिम दिइसकेका छौँ। अब हिजै मात्रै हामीलाई चाहिँ अब निर्वाचन सामग्री र मतपत्र समेत प्राप्त भइसकेको छ। अब हामी निर्वाचन सामग्रीलाई छुट्याउने अनि मतपत्रलाई रुजु गर्ने, त्यसलाई प्याकिङ गर्ने चाहिँ काम चाहिँ आजबाट सुरु गर्छौँ। सुरक्षाको कुराहरू जिल्ला सुरक्षा समितिले सबै व्यवस्था गरिसकेको छ। ढुवानीको पनि अब चाहिँ उहाँहरूले कार्ययोजना बनाइसकेको स्थिति छ।
अब सहज रूपमा निर्वाचन सम्पन्न गर्न यहाँले के कस्ता चुनौतीहरू धनुषा जिल्लामा देख्नु भएको छ? अब सीमाको जिल्ला पनि हो, सँगै अब हिमाली जिल्ला जस्तो मौसमी अवस्था त्यहाँ चुनौतीको रूपमा त रहँदैन। अब सम्म ठाउँ भएकाले विभिन्न सहजता त छँदैछ, तैपनि अब सुरक्षाको रूपमा त्यहाँ अलिकति संवेदनशील क्षेत्रकै रूपमा
अब यो अलिकति सीमा नाका जोडिएकै जिल्ला हो यो, अनि सीमा नाकाबाट हुन सक्ने चाहिँ अब जे जति चाहिँ अब सुरक्षाका कुराहरू त्यहाँनिर चाहिँ अब हुन सक्ने त्यस्ता अवस्थालाई मध्यनजर गरेर यहाँनिर चाहिँ एउटा प्रदेश स्तरको पनि सुरक्षा कमान छुट्टै छ भने, अनि जिल्ला चाहिँ सुरक्षा समिति त्यहाँ प्रमुख जिल्ला अधिकारीको कमानमा छुट्टै जिल्ला सुरक्षा समिति छ, उहाँहरूले चाहिँ अब सबै किसिमका चाहिँ चुनौतीहरूको सबै विश्लेषण गरेर त्यही ढङ्गको उहाँहरूले तयारी गरिराख्नु भएको छ। सुरक्षालाई लिएर यहाँ त्यस्तो चाहिँ अब अहिले भयो हुन्छ कि अलिकति चाहिँ केही अवस्था आउँछ कि भन्ने खालको त्यस्तो चाहिँ अब हामीले अहिले त्यस्तो आकलन केही पनि गरिरहेका छैनौँ। सबै मतदाताहरू निश्चिन्त भएर चाहिँ अब मतदान गर्न सक्ने चाहिँ अब वातावरण चाहिँ बनेको हामीले महसुस भएको छ। खालि यहाँ कस्तो भने, अब अहिले चाहिँ यो होली पर्व चाहिँ अब यहाँनिर चाहिँ अब होली पर्वकै सम्मुखमा होली पर्व लगत्तै चाहिँ अब यो चाहिँ मतदानको चाहिँ दिन परेको हुनाले त्यसले चाहिँ अलिक केही चाहिँ सामान्य त्यसले केही प्रभाव पार्छ कि भन्ने खालको कुराहरू मात्रै हो। त्यही पनि अहिलेसम्म जति पनि अब हामीले चाहिँ अब यहाँ चाहिँ दलका प्रतिनिधि उम्मेद्वारसँग चाहिँ अब हामीले पटक पटक अन्तर्क्रिया गर्दाखेरि पनि त्यसले पनि खासै ठुलो असर पार्दैन भनेर उहाँहरूले भन्नुभएको छ। र कर्मचारीहरू पनि अब उहाँहरू पनि अब 18 गते सबैजना आफ्नो मतदान केन्द्रतिर प्रस्थान गर्नलाई तयार रूपमा रहनु भएको छ। अब हाम्रो तयारीको चाहिँ आधारमा भन्दाखेरि चाहिँ यहाँ कुनै पनि किसिमको चाहिँ त्यस्तो चाहिँ अब अहिले तत्काल चुनौतीको स्थिति हामीले केही पनि देखेका छैनौँ.
अब मतदाताहरू मतदान स्थलसम्म जाने अवस्था बनाउनु यहाँहरूको पनि दायित्व हो, सबै निकायको राजनीतिक दल उम्मेद्वार सबै निकायको मुख्य दायित्व पनि हो. अब सबै मतदाताहरूलाई मतदान केन्द्रमा पुर्याएर मतदान गराउने अवस्थामा चाहिँ धनुषा जिल्लामा कस्तो छ कि अब सबै भनौँ 100% मत खस्ने अवस्था त विगतको निर्वाचनमा हेर्दा त्यो देखिएको थिएन.
विगतमा लगभग 70% मत चाहिँ यहाँ खस्ने गरेको छ, किनभने यहाँ अब जनघनत्व पनि अलिक धेरै. अहिले चाहिँ कस्तो भने अब चाहिँ मतदाताहरू चाहिँ वैदेशिक रोजगारमा चाहिँ गएको कारणले पनि अलिकति केही संख्या चाहिँ न्यून हुन सके पनि हाम्रो अनुमानमा अलिक 70% जति विगतीय तुलनामा यहाँ चाहिँ अब मतदान हुन्छ भन्ने नै हामीले चाहिँ अब अहिले आकलन गरेका छौँ.
सँगै अब मतदाता शिक्षा पनि त्यहाँ चलिरहेको छ, मत चाहिँ बदर नहोस् भन्ने तर्फ यसपालि पनि निर्वाचन आयोगले सबै निकायमा चाहिँ मतदाता शिक्षा चाहिँ अगाडि बढाइरहेको छ. अब विगतमा हेर्दा बदर मतको संख्या धेरै नै मानिन्छ, त्यसलाई धेरै नै थियो र यसपालि त्यो संख्या चाहिँ कमी होस् भन्ने आएको चाहना पनि छ, सबै निकायको चाहना पनि छ. जति सक्यो धेरै चाहिँ मतपत्र चाहिँ सदर हुनु एउटा लोकतन्त्रको सही अभ्यास पनि हो र मतदाता शिक्षाको एउटा मानक पनि त्यसमा गएर ठोकिन्छ. अब यसलाई हेर्दा चाहिँ कसरी हेर्नु भएको छ यहाँहरूले यो
अहिले चाहिँ कस्तो भने अब 79 चुनावमा त्यति बेला चाहिँ अब प्रतिनिधि सभा र प्रदेश सभा दुईटैको चाहिँ त्यति बेला चुनाव भएको थियो. त्यति बेला मतपत्र चाडा हुन्थे, अहिले मतपत्र दुईटा खालि प्रतिनिधि सभाको मात्रै भएको कारणले गर्दाखेरि विगतका तुलनामा त्यसै पनि अब मतपत्र दुईटा मात्रै हुँदाखेरि पनि अलिक मतदातामा जुन कन्फ्युजन हुन्थ्यो फेरि त्यसरी बिगार्दै त्यो खालको अवस्था अलि आउँदैन भन्ने लाग्छ. र अब मान्छेहरू चाहिँ अलिक अभ्यस्त हुँदै गएका छन् अब स्थानीय चुनावको नसीमा, त्यसपछि लगत्तै प्रतिनिधि सभा प्रदेश सभाको नि भएको र तत्काल चाहिँ अब छुट्टै अवधिमा फेरि चाहिँ अलिक विशेष परिस्थितिमा यो चाहिँ अब चुनाव हुन गइरहेको कारणले र अनि अहिले हजुरले भने जस्तो मतदाता शिक्षा पनि अब निर्वाचन आयोगले त्यो कार्यक्रम पनि अगाडि बढाइरहेको, यता चाहिँ अब सम्बन्धित राजनीतिक दल र उम्मेद्वारले पनि अब मतदाताहरूलाई चाहिँ अब सबै चाहिँ अब उहाँ मतपत्रको चाहिँ नमुना लिएर गाउँ गाउँ गएर मतदाताको घर घर पुगेर चाहिँ उहाँहरूले चाहिँ सबै कुरा बताइराखेको हुनाले अहिले चाहिँ अब उहाँहरू यो चाहिँ बदर मतको चाहिँ अवस्था विगतको भन्दा चाहिँ अब सुधारिन्छ भन्ने चाहिँ हामीले चाहिँ अब विश्वास लिएका छौँ.
अब यति बेला निर्वाचनको प्रचार प्रसार चलिरहेको छ, उम्मेद्वार र राजनीतिक दलहरू प्रचार प्रसारमा व्यस्त छन्, यो क्रम 18 मध्यरातीसम्म उनीहरूलाई त्यो प्रचार प्रसार गर्ने अवधि निर्वाचन आयोगले दिएको छ. प्रचार प्रसार हुँदै गर्दा आचार संहिताको पालना भए नभएको भनौं न धनुषामा चाहिँ आचार संहिताको पालना को कोणबाट हेर्दा के उम्मेद्वार र राजनीतिक दलहरूले आचार संहिता पालना गर्दै आफ्नो प्रचार प्रसारलाई अगाडि बढाइरहेको देख्न सकिन्छ त?
आचार संहिताका उल्लङ्घनका घटना अब निर्वाचनका सबै निर्वाचन क्षेत्रमा चाहिँ छिटपिट रूपमा घटिरहेका छन्, पूर्ण रूपमा परिपालना चाहिँ अब हामीले चाहिँ सोचेको नजिक हुन सकेको स्थिति छैन. यो धनुषा पनि त्यसबाट अछुतो रहेको छैन, यहाँ पनि छिटपिट रूपमा आचार संहिता विपरीतका निर्वाचन सामग्रीहरू चाहिँ अब प्रचार प्रसारमा प्रयोग भएको प्रचार प्रसार गरेको जस्तो चाहिँ हजुरको चाहिँ अब यो चाहिँ ब्यानर भयो, त्यसपछि चाहिँ फ्लेक्सहरू भयो, त्यस्तो चाहिँ अब राखेको हामीले चाहिँ अब फेला पारेर त्यसपछि अनि हामीले एउटा अभियानकै रूपमा चाहिँ ती सबै चाहिँ अब निर्वाचन आचार संहिता विपरीतका चाहिँ निर्वाचन सामग्रीहरू पटक पटक हामीले चाहिँ अब सबै हटाइसकेका छौँ र त्यो क्रम निरन्तर रूपमा जारी छ अहिले. अनि उहाँहरूलाई चाहिँ अब हामीले चाहिँ अब आचार संहिता अनुगमन समितिमा आमन्त्रण गरेर उहाँहरूलाई चाहिँ अब सबै कुरा बताएर उहाँहरू पनि आचार संहिता पूर्ण रूपमा परिपालना गर्छौँ भनेर चाहिँ उहाँहरूले पनि प्रतिबद्धता चाहिँ जनाइसकेको स्थिति छ.
भनेपछि आचार संहिताका उल्लङ्घनका केही उजुरीहरू
छिटपुट अब गम्भीर खालका होइन, सामान्य खालका प्रचार प्रसारमा अलिकति चाहिँ अब त्यो चाहिँ अब पम्पलेटका साइजहरू पनि तोकिदिएको छ, पर्चाको साइज तोकिदिएको छ, तोकिएको साइजभन्दा अलिक ठुला. अनि अब यता सवारी साधनहरूमा पनि अब चाहिँ अब कतिपयले चाहिँ फ्लेस टाङ्ने आफ्नो फोटोसहितको त्यस्तो खालको काहीँ काहीँ चाहिँ अब चाहिँ हजुरको चाहिँ यो तोरण जस्तो पनि अब अलिक ग्रामीण इलाकामा त्यस्ता टाँगेका पनि देखिएका ठाउँमा हामीले चाहिँ अब अभियानकै रूपमा सुरक्षाकर्मी सबै लिएर गएर सबै हामीले चाहिँ सफा गरिसकेका छौँ अहिले.
अब मतपत्र लगायत निर्वाचन सामग्रीहरू त्यहाँ पुगिसकेको जानकारी आएको छ, त्यसको अवस्था चाहिँ कस्तो छ? सबै अब यो मतदान केन्द्रहरूमा कहिलेसम्म पुर्याउनुहुन्छ यहाँहरूले?
अब यसो त हिजो राति मात्रै हाम्रोमा चाहिँ यो धनुषा जिल्लामा हिजो प्राप्त भएको छ चाँडै निर्वाचन क्षेत्रमा मतपत्र निर्वाचन सामग्री प्राप्त भएको छ. निर्वाचन सामग्री के धेरै जस्तो निर्वाचन सामग्री चाहिँ आफ्नै चाहिँ प्रदेश स्तरका र जिल्ला स्तरका निर्वाचन कार्यालयले आफैले खरिद पनि गरेका थिए यसपालि र केही सामग्रीहरू निर्वाचन आयोगले पठाएको छ. हिजो राति मात्रै प्राप्त भएको हुनाले अब आज हामी बिहानैबाट ती सामग्रीहरूलाई चाहिँ अब त्यसलाई रुजु गर्ने त्यसलाई चाहिँ अब अनि मतदान केन्द्रगत रूपमा प्याकिङ गर्ने क्रम आजैबाट सुरु गर्छौँ. यो अति सुगम जिल्ला हो. यहाँनिर चाहिँ अब जुनसुकै ठाउँमा पनि यो चाहिँ जिल्लाको सदरमुकाम धनुषा धामबाट लगभग डेढ घन्टाका भन्दा टाढाका दूरी कुनै पनि छैनन्. अनि मतदान अधिकृतहरूको चाहिँ अब तिन दिनदेखि चाहिँ तिन दिनको चाहिँ अगाडि उहाँहरू मतदान केन्द्रमा पुग्नुपर्छ. 18 गते उहाँहरू मतदान केन्द्रमा पुगिसक्नुपर्ने भएको हुनाले उहाँहरू चाहिँ अब 17 गते सम्बन्धमा त्यहाँ निर्वाचन सामग्री बुझिसकेर अनि उहाँहरू 18 गते चाहिँ आफ्नो चाहिँ मतदान केन्द्रतर्फ उहाँहरू चाहिँ प्रस्थान गर्नुहुन्छ. 18 गते गइसकेपछि उहाँहरूले त्यहाँनिर चाहिँ अब यो चाहिँ अब प्रचार प्रसार निषेध लगायतका सूचनाहरू टाक्नुपर्ने भावनाले त्यो दिन चाहिँ मतदान केन्द्रमा उहाँहरू पुगिसक्नुपर्छ र 18 गते सम्बन्धमा अब निर्वाचन सामग्री लगायतको चाहिँ अब टोली मतदान केन्द्रमा पुगिसक्छ.
अब यसपालिको निर्वाचनमा मतदान सामग्रीहरू चाहिँ सकेसम्म स्थानीय स्तरमै प्रयोग गर्ने स्थानीय स्तरकै प्रयोग गर्ने भन्ने नीति पनि निर्वाचन आएको छ. अब यी सामग्रीहरू स्थानीय स्तरका सामग्रीहरू के के चाहिँ त्यही प्रयोग स्थानीय स्तरकै प्रयोग भएको छ
यसको यसको निर्वाचन आयोगले सूची नै उपलब्ध गराएको छ. सूची उपलब्ध गराए बमोजिम चाहिँ अब सामग्रीहरू सबै चाहिँ अब यो जी2जी भन्छ यो चाहिँ अब यो अहिले चाहिँ आफ्नै चाहिँ यो पहिलेको विगत नेसनल ट्रेनिङ भन्छ नि त्यो नेसनल ट्रेनिङको चाहिँ अब यो चाहिँ अहिले यो खाद्य व्यापार तथा चाहिँ के कम्पनी भन्ने मार्फत चाहिँ जी2जी प्रविधिद्वारा सबै चाहिँ अब निर्वाचन कार्यालयले अब चाहिँ उहाँहरूले खरिद गरिसकेर लगभग सबै सामग्री आइपुगेको छ. अनि केही सामग्री निर्वाचन आयोगले नै पठाएको छ. ती सामग्रीहरू हिजो चाहिँ प्राप्त भइसकेको छ र यता जी2जी प्रविधि चाहिँ माध्यमबाट खरिद गरेका सामग्री अलि अगाडि नै प्राप्त भइसकेको थिए. ती सबै सामग्रीहरूलाई चाहिँ अब रुजु गर्नेदेखि लिएर छुट्याउने काम चाहिँ अब चाहिँ निर्वाचन कार्यालयले सुरु गरिसकेको स्थिति छ.
जस्तो मतदाता परिचय पत्र चाहिँ मतदाताहरूले त्यही निर्वाचनकै दिन पनि पाउन सक्ने त्यहाँ मतदान मतदाता परिचय पत्र लिएर निर्वाचनमा भाग लिन सक्ने अवस्था यसको अलिकति जानकारी दिनुहोस् त कसरी उनीहरूले चाहिँ
अब यो विगतका चाहिँ निर्वाचनमा नि के भएको छ भने अब पहिलो त मतदाता परिचय पत्र मतदान गर्न जाँदाखेरि मतदाताले बुझ्नुपर्ने कुराहरू मतदाता परिचय पत्र नहुनेले पनि मतदान गर्न सक्ने गरी निर्वाचन आयोगले चाहिँ अब त्यस्तो निर्देशन दिएको स्थिति थियो. मलाई लाग्छ यसपालि पनि त्यो निर्देशन कायम नै रहन्छ. मतदाता परिचय पत्र अब सबैसँग चाहिँ अब नहुन सक्छ र पछिल्लो चाहिँ समयमा अब निर्वाचन आयोगले मतदाता परिचय पत्र अब बाँडेको भन्ने मलाई जानकारी छैन र जसको मतदाता परिचय पत्र छैन र जसको मतदाता नाउँले नाम छ उहाँहरूले चाहिँ अब मतदाता परिचय पत्र या आफ्नो चाहिँ नागरिकता या चाहिँ अब राष्ट्रिय परिचय पत्र वा त्यस्तै चाहिँ अब यो राजधानी समेत लिएर आउनुभयो भने उहाँहरूले चाहिँ मतदान गर्न चाहिँ पाउनुहुन्छ उहाँहरूले.
हुन्छ त कुराकानीमा सहभागी भइदिनु भयो यहाँलाई धेरै धन्यवाद.
धन्यवाद.
हामी कुराकानी गर्दै थियौं धनुषा जिल्लाका मुख्य निर्वाचन अधिकृत सुभाष बाबु पुरी. यसरी सबै जिल्लाहरूमा फागुन 21 गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ. मौसमका कारण हिमाली जिल्लाहरूमा पनि केही समस्या हुने हो कि भन्ने अनुमानका बावजुद हालसम्म कुनै किसिमको समस्या त्यहाँ नरहेको र फागुन 21 निर्वाध रूपमा निर्वाचन सम्पन्न हुने जानकारी मनाङ लगायतका अन्य जिल्लाबाट हामीलाई प्राप्त भएको छ. तराईका जिल्लाहरूमा त झन सहज ढंगबाट निर्वाचन सामग्रीहरू त्यहाँ पुगिसकेको छ र सम्बन्धित मतदान केन्द्रमा केही दिनमा पुर्याउने योजना सम्बन्धित निर्वाचन अधिकृतको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बनाएको छ र त्यसै अनुसार ती सामग्रीहरू मतदान केन्द्रसम्म लैजाने तयारी गरिएको छ. यसरी निर्वाचनको मिति अब जम्मा एक हप्ता बाँकी रहँदा निर्वाचनका प्रचार प्रसार तीव्र रूपमा भएका छन्. केही विदेशमा रहेका मतदाताहरू पनि यही फागुन 21 लागि मतदान गर्नकै लागि स्वदेश फर्किएको देखिएको छ. 1,00,000 भन्दा बढ़ी नेपालीहरू 1,56,000 नेपालीहरू स्वदेश फर्किएको पछिल्लो एक महिनामा विदेशबाट फर्किएको तथ्याङ्क बाहिर आएको छ. यसरी निर्वाचनमा उत्साह बढ्दै गएको छ. सँगै निर्वाचनलाई चाहिँ स्वस्थ मर्यादित स्वच्छ पारदर्शी बनाउन निर्वाचन आयोगले विभिन्न ढंगबाट कामहरू अगाडि बढ़ाइरहेको छ। पर्यवेक्षक संघ संस्थाहरू पनि क्रियाशील रहेका छन्। सुरक्षा निकायहरूले निर्वाचन सुरक्षाका लागि अन्तिम चरणमा तयारी पुर्याएको जनाएको छ। विशेष गरी नेपाली सेनाले 3 चरणको सुरक्षा योजना बनाई मतदानको अघिल्लो समय मतदानको समय र मतदान पूर्वको समयलाई चाहिँ आधार मानेर सुरक्षा रणनीति तयार पारेको जनाएको छ। मुख्य गरी आज हामीले निर्वाचनको तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयहरूले कसरी तयारी अगाडि बढ़ाउँदैछन् भन्ने सन्दर्भमा केन्द्रित रहेर कुराकानी गर्यौं। मनाङ र धनुषाका मुख्य निर्वाचन अधिकृतहरूसँग आज हामीले कुराकानी गर्यौं। यो सँगै आजको अन्तर सम्वाद यति नै। भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।